الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا كتب عليكم الصيام كما كتب على الذين من قبلكم لعلكم تتقون اے ایمان والو تم پر روزے فرض کیے گئے جس طرح ان لوگوں پر فرض کیے گئے تھے جو تم سے پہلے گزرے ہیں اس لیے تاکہ تمہاری زندگیوں میں تقوی آئے ایام معدودات چند دن کے لیے فمن کان منکم مریضا او علی سفر فعدۃ من ایام اخر تم میں سے جو بیمار ہو یا سفر پر ہو تو دوسرے دنوں میں گنتی کو پورا کرنا ہے وعلی الذین یطیقونہ فدیۃ طعام مسکین اور جو لوگ روزے کی طاقت رکھتے ہیں ان کو فدیہ دینے کی ایک مسکین کو کھانا کھلانے کی اجازت ہے فمن تطوع خیرا فهو خیر اللہ جو اور زیادہ نفل صدقہ کرے اس کے لیے وہ زیادہ بہتر ہے وان تصوموا خیر لکم ان کنتم تعلمون اور یہ کہ تمہارا روزہ رکھ لینا ہی تمہارے حق میں بہتر ہے اگر تم کو علم ہو شہر رمضان الذی انزل فیہ القرآن رمضان کا مہینہ وہ ہے جس کے اندر قرآن اتارا گیا ہدى للناس وبينات من الهدى والفرقان جو لوگوں کے واسطے ہدایت کا ذریعہ ہے اور ہدایت کی روشن راہ بتانے والا ہے حق و باطل کو فرق کرنے والا ہے فمن شهد منكم الشهر فليصم تم میں سے جو کوئی اس مہینے کو پائے وہ اس میں روزہ رکھے ومن كان مريضا او على سفر فعدة من ايام اخر اور جو بیمار ہو یا سفر پر ہو وہ دوسرے دنوں سے اس کی گنتی پوری کرے یرید اللہ بکم العسر ولا یرید بکم العسر اللہ تعالیٰ تمہارے ساتھ آسانی چاہتے ہیں وہ تمہارے ساتھ تنگی نہیں چاہتے ولتکمل العدۃ ولتکبر اللہ علی ما ہداکم ولعلکم تشکرون اور یہ اس لیے ہے تاکہ تم گنتی کو پورا کرو اور اللہ کی تکبیر کہو اللہ کی بڑائی بیان کرو اس لیے کہ اس نے تمہیں ہدایت دی ہے اور تاکہ تم اللہ کا احسان مانو روزے کے رکھنے اور نہیں رکھنے فدیہ دینے اور نہیں دینے اسی طرح اعتکاف مسنون کے ایام قریب آنے کی وجہ سے اس قسم کے مسائل لوگوں کی طرف سے کافی پوچھے جا رہے ہیں تو خیال آیا کہ اگر قرآن کریم کی انہیں آیتوں کی تفسیر بھی کر دی جائے جو جن کے اندر یہ مضامین پائے جا رہے ہیں تو شاید ہماری تفسیر سننے والوں کے ذہن میں بھی کچھ سوالات ہوں تو اس کا جواب ہو جائے اس لیے جو ترتیب ہماری چل رہی تھی اس کے برخلاف آج پارے دو کی پو پارے کے بعد سے جو چھٹویں رکو ساٹھواں رکو جہاں سے شروع ہوتا ہے وہاں کی آیتیں پڑھی گئی ہیں سورہ بقرہ کی آیت نمبر 183 184 اور 185 یہ تین آیتیں پڑھی گئی ہیں اس کا ترجمہ بھی کیا گیا سب سے پہلی آیت کے اندر فرمایا گیا کہ ایمان والو تم پر روزے فرض کیے گئے جیسے تم اگلی امتوں پر فرض کیے گئے تھے اور مقصد ہے تقوی تمہاری زندگی میں آئے روزہ دین کی بنیادوں میں سے ایک بنیاد ہے دین کا ستون پانچ پلروں پر قائم ہے اسلام کا پانچ ستونوں پر قائم ہے اس میں سے ایک ستون روزہ بھی ہے اللہ تعالیٰ نے روزے کو فرض فرمایا ظاہر سی بات ہے اس کے اندر تھوڑا سا مشقت کا کام ہے کیونکہ روزہ کہتے ہیں صبح صادق سے لے کر سورج کے غروب ہونے کے وقت تک چاہے وہ جتنا بھی طویل وقت ہو جائے کھانے سے پینے سے اور جنسی صحبت سے رکے رہنا یہ ہے روزہ تو کھانا نہیں ہے اس کے اندر پینا نہیں ہے اس کے اندر جنسی خواہش کی تکمیل نہیں ہے اس کے اندر اور اتنے گھنٹوں تک رکے رہنے کا حکم ہے اس کے اندر تو تھوڑی گرانی ہو سکتی ہے اس کے اندر تخفیف اللہ نے کر دی ہے یا ایہ الذین آمنو کے خطاب سے کہ ایمان والو تمہارے ایمان کا تقاضا ہے اس حکم پہ عمل کرنا اور دوسری آسانی کر دی کما کتب علی الذین من قبلکم، ایسا نہیں ہے کہ یہ تم پر فرض کیا جا رہا، سب سے تم سے پہلے جو امتیں گزری ہیں، اور چونکہ کسی خاص امت کا ذکر نہیں ہے اس کے اندر، تو ہو سکتا ہے کہ حضرت آدم علیہ الصلوۃ والسلام سے لے کر امت محمد تک جتنی امتیں پہلے گزری ہیں ساری کی ساری اس کے اندر جو ہیں شامل ہیں. تو تم سے پہلے لوگوں پر بھی روزہ فرض کیا گیا تھا. المصیبت اذا عمت خفت، مصیبت جب عام ہوتی ہے یا کوئی مشکل کام جب سب پہ آ پڑتا ہے، تو سب پر اس مشکل کے آنے کی وجہ سے تھوڑی سی اس کے اندر خفت ذہن محسوس کرتا ہے، تھوڑا سا اس کا بار کم ہو جاتا ہے، ذہن اس کے لیے تیار اور آمادہ ہو جاتا ہے. یہی اسی قسم کی حکمت پائی جاتی ہے کتب علیکم الصیام کما کتب علی الذین من قبلکم کے کہنے میں. یہاں ایک بات ذہن میں رکھنی ہے، وہ یہ کہ اگلی امتوں پر بھی روزے فرض تھے، امت مسلمہ پر بھی، امت محمدیہ پر بھی روزے فرض ہیں. یہ جو کہا گیا کہ پہلی امتوں پر روزے فرض تھے، تو ان کے روزے اور ہمارے روزے ہر اعتبار سے ایک دوسرے کے موافق ہوں یہ ضروری نہیں ہے، بلکہ روایتوں سے جو ثابت ہوتا ہے وہ یہ ہے کہ بعض چیزوں میں بالکل مطابقت نہیں ہے، وقت کے اندر، گنتی کے اندر، کیفیت کے اندر، یہ ساری چیزوں کے اندر، اجر کے اندر، ان کے اندر مطابقت نہیں ہے اس امت کے روزوں میں اور اگلی امتوں کے روزوں میں. تو جہاں پر تشبیہ دی جاتی ہے، مثال دی جاتی ہے، کسی چیز سے موازنہ اور کمپیر کیا جاتا ہے، تو ہر اعتبار سے اس کو کمپیر کرنے کے لیے وہ مثال نہیں دی جاتی ہے، ہر اعتبار سے اس کو سمجھانے کے لیے وہ مثال نہیں دی جاتی ہے. مثال ہوتی ہے ذہن سے بات کو قریب کرنے کے لیے، اس لیے کہ بات ذہن سے قریب ہو جائے، اور مثال ہوتی ہے اس لیے تاکہ ذہن سے بات کا بوجھ ہٹ جائے. یہاں پر یہ بات کا بوجھ ہٹنے والی حکمت کے تحت میں یہ مثال دی گئی ہے. لعلکم تتقون، روزے کا مقصد بتایا گیا کہ اس کے ذریعے سے زندگیوں میں تقوی آتا ہے. تقوی کہتے ہیں اللہ کی عظمت کی وجہ سے اللہ کی نافرمانی سے بچ بچ کر زندگی گزارنا. ظاہر ہے جو بندہ روزے رکھے گا، نہ صرف ایک دن بلکہ پورے رمضان 30 روزے مکمل کرے گا، اور نہ صرف حرام چیزوں سے بلکہ اللہ نے جو چیزیں حلال کی ہوئی ہیں عام زندگی میں 11 مہینوں میں، اللہ ہی کے حکم سے وہ اس ایک مہینے کے اندر ان حلال چیزوں کو بھی چھوڑ دے گا، تو اس سے اپنے نفس پر غالب آنے کی، اپنے نفس کو دبانے کی، اس کی جائز خواہشات کو بھی پابند کرنے کی ایک عادت پڑنے کی مشق ہوتی ہے. اور یہ عادت اور یہ مشق جو ہے یہ تقوی کی بنیاد ہے. تقوی کے اندر یہی ہوتا ہے کہ اللہ کے حکموں کے آگے اپنی خواہش کو فنا کر دینا. روزے کے ذریعے سے یہ مشق کرائی جاتی ہے، تو تقوی کی بنیاد اس کے ذریعے سے حاصل ہوتی ہے. اللہ تعالیٰ فرما رہے ہیں مقصد یہی ہے کہ لعلکم تتقون، تمہاری زندگیوں میں تقوی آئے، کہ حرام تو حرام، اگر ہم کہیں تو ہمارے کہنے پہ حلال سے بھی بچنے کی تمہارے اندر ہمت ہونی چاہیے، اور بچنے کا تم کو پابند اس حکم کے کا تم کو پابند ہونا چاہیے. اس کے بعد یہ کب روزے فرض ہیں؟ ایام معدودات، چند دنوں کی بات ہے. 12 کے 12 مہینے اگر اللہ چاہتے تو فرض فرما دیتے، لیکن نہیں، 12 میں سے 11 مہینے اللہ تعالیٰ نے ہر وقت کھانے پینے کی اجازت دی ہے، کوئی پابندی نہیں ہے، کسی بھی وقت کھا سکتے ہیں، کسی بھی وقت پی سکتے ہیں، کسی بھی وقت میں اپنے ہم جنس سے صحبت کر سکتے ہیں. ہم جنس شوہر کے لیے بیوی ہوگی، بیوی کے لیے شوہر ہوگا، اسلامی ہم جنس. ایام معدودات، یہ چند دنوں کے بعد. فمن کان منکم مریضا، اس کے بعد جن لوگوں کو روزہ نہ رکھنے کی رخصت حاصل ہے ان کا ذکر ہے. ایک تو بیمار ہے اور دوسرے مسافر ہے. ہر قسم کا بیمار، جس کو ذرا سا بخار آ گیا، وہ بندہ بولے کہ مجھے بخار ہے، میرے پیروں میں درد ہے، میرے سر میں درد ہے، میں آج روزہ نہیں رکھوں گا، میرے پیٹ میں درد ہے، میں آج روزہ نہیں رکھوں گا، میری آنکھ دکھ رہی ہے، میں روزہ نہیں رکھوں گا، میرے داڑھ میں درد ہے، میں روزہ نہیں رکھوں گا، معمولی معمولی آزار کی بنا پر روزہ چھوڑنے کی اجازت نہیں ہے. پھر کون سا مرض ہے جس کی وجہ سے روزہ چھوڑنے کی اجازت ملتی ہے؟ وہ ہے ایسا مرض جس کی وجہ سے آدمی کو انتہائی مشکل پیش آئے، یا آدمی بیمار نہیں ہے، اس کو ڈر ہے کہ اگر میں روزہ رکھوں گا تو اچھا خاصا بیمار پڑ جاؤں گا، اچھا خاصا کمزور ہو جاؤں گا. جیسے بعض شوگر کے مریضوں کے اندر یہ بات پائی جاتی ہے کہ اگر وہ روزہ رکھتے ہیں اور پھر وہ درمیان میں انسولین نہیں لے سکتے، کھا پی نہیں سکتے، तो उनको जो खुराक चाहिए होती है, उनको जो ग़िज़ा चाहिए होती है, जो दवा चाहिए होती है, वो वक्त पर नहीं मिलने की वजह से उनकी शुगर अच्छी खासी इस हद तक डाउन हो जाती है कि वो हलाकत के बहुत करीब तक पहुंच जाते हैं। तो जो मरीज़ इस किस्म के होते हैं, और इस मुसलमान मुत्तकी बाशरा माहिर डॉक्टर ये बोले कि तुमको रोज़ा रखने की तुम्हें रोज़ा रखना नुकसान करेगा, तो फिर उसके कहने पर रोज़ा छोड़ने की इजाज़त होगी। आदमी खुद फैसला नहीं करे, इजाज़त दी गई है ना मरीज़ के वास्ते, तो आदमी अपने आप को अपनी बीमारी को क्लियर कौन करेगा कि मैं बीमार हूँ, ये डिक्लेयर कौन करेगा? वो आदमी खुद करेगा या कोई दूसरा करेगा? वो दूसरा करेगा तो वो कौन होगा? ये सब सारी तफसीलात को उलमा ने किताबों के अंदर लिख दिया है। आदमी का खुद का इसके अंदर एतबार नहीं है। वो दूसरा आदमी माहिर डॉक्टर, वो भी मुसलमान और वो भी बाशरा, जो अहकाम इस्लाम की और हाकिम इस्लाम की और हाकिम खलकत की सबकी अजमत को समझता हो, उसके हुक्म की अजमत को समझता हो, वो ये बोले कि रोज़ा रखना जो खुदा का हुक्म है वो तुमको नुकसान करेगा। अजमत को समझने के बावजूद अगर वो ये कहता है कि तुमको नुकसान करेगा, तो फिर इजाज़त है। हर आदमी को अपने एतबार से ये डिसाइड कर लेने की इजाज़त नहीं है। दूसरे वाला सफरिन, जो सफ़र पर हैं, सफ़र से भी हर किस्म का मामूली सफ़र मुराद नहीं है, सफ़र से शरई सफ़र मुराद है। वो शरई सफ़र का माइल के अंदर 48 माइल जो बनते हैं, जो इतनी मुद्दत के लिए बाहर गया हुआ है, अगर वो रोज़ा नहीं रखना चाहता है तो उसको इजाज़त है, हाँ नहीं रखे। इसके अंदर फिर आला सफ़रिन की जो ताबीर है, सफ़र पर हो, अगर कोई बंदा किसी दूसरी जगह गया हुआ है, उसका घर किसी एक जगह है, किसी एक शहर में है, वो उस शहर से बाहर गया और 48 माइल से ज़ायद उसका सफ़र हुआ, लेकिन वो जिस जगह जा रहा है वहाँ जाके वो रहता है कोई 30 दिन, 1.5 महीना, यानी पूरा रमज़ान वहाँ अगर वो गुजारने के लिए जा रहा है, तो जाहिर सी बात है 1 महीने तक उसका जो मुसलसल क़ियाम है वो अला सफ़र के दायरे में नहीं आएगा, सफ़र पर में नहीं आएगा। उसको हदीस शरीफ में फरमाया गया कि 15 दिन से कम जिसकी किसी जगह जाने की नीयत हो वो सफ़र पर है, या 15 दिन से ज़्यादा का इरादा है सफ़र का किसी एक जगह ने, अलग अलग मकामात पर, 5 दिन यहाँ, 10 दिन वहाँ, 12 दिन वहाँ, ऐसे, तो किसी एक जगह वो 15 दिन नहीं ठहरता है, 15 दिन से कम ठहरता है, तो वो बंदा फिर आला सफ़र की हदूद में आकर के उसको रोज़ा न रखने की रुख्सत हासिल होगी। फ़ाइदतु मिन अय्यामिन उखर, तो फ़िलहाल तो रोज़ा नहीं रखना है, लेकिन ऐसा नहीं है कि अब रोज़ा जो माफ़ हुआ तो माफ़ ही हो गया, नहीं, दूसरे दिनों में इसकी गिनती को पूरा करना है। ये अजीब ताबीर है, इसके अंदर भी एक खास नुक्ता है। जो बीमार है, जो सफर पर है, फालेहिल कजा, ये भी तो हो सकता था, उसके जिम्मे कजा करना है। फाइदतुम मिन अय्यामिन उखर, दूसरे दिनों से उसकी गिनती को पूरा करना है। बस दफा होता है कि बंदा गया है 10 दिन के सफर पे, 10 दिन उसने रोजे नहीं रखे, अब रमजान के बाद, ईद के बाद, एकम शव्वाल को तो रोजा रखना नहीं है, उसका इंतकाल हो गया मिसाल के तौर पर 5 शव्वाल को, तो उसको मिले सिर्फ 4 दिन, 5 शव्वाल को हुआ तो रोजा रखने के हिसाब के दिन उसको मिले 4 दिन, और उसके जिम्मे कजा है 10 दिनों की, क्योंकि 10 दिन वो सफर पर रहने की वजह से नहीं रखा था, तो अल्लाह के पास हिसाब कितने का होगा? 10 के 10 रोजे, और 4 दिन तो उसने रोजे रखे, 6 रोजे वह नहीं रख सकेगा, तो क्या 6 रोजों के नहीं रखने की सजा उसको मिलेगी? अल्लाह पाक के पास उसकी पूछ होगी। फाइदतु मिन अय्यामिन उखर का जुमला बताता है कि तुमको उतने मिले ही नहीं ना, तो फिर 4 दिन का हिसाब होगा और बाकी 6 दिन का तुमको हिसाब नहीं होगा। दूसरे दिनों से उसकी गिनती पूरी करना है, यानी जितने छूटे थे उतने दिन तुमको मिले भी, तो फिर तुमको उतने उतने रोजे पूरे करने हैं। यहाँ एक सहूलत है इसके अंदर, वो ये कि अगर तरतीब से छूटे हैं, एक साथ कई रोजे छूटे हैं, 10 रोजे अगर छूटे हैं, तो बाद में एक साथ ही सबके सब कजा करना है ये जरूरी नहीं है, ये भी बड़ा एहसान है अल्लाह का। हर महीना दो दो करके किसी ने रोजे मुकम्मल कर लिए, एक एक करके किसी ने रोजे मुकम्मल कर लिए, 10 रोजे कजा बाकी थे खवातीन के ऊपर, मर्द हजरात में से जो माजूर हैं उनके ऊपर, तो इस तरह से अलग अलग अवकात के अंदर रोजे रख लेने की और रोजों को कजा कर लेने की इजाजत दी गई, ये अल्लाह पाक का खास एहसान है। उसके बाद एक और जुमला है, वाले लजीना युतीकूनहु फिदयतुन तआमु मिस्किन, आजकल के सहूलत पसंद इससे इस्तदलाल करते हैं कि जो लोग रोज़ा रखने की ताकत करते हैं, रखते हैं, उनको भी इजाज़त है एक मिस्कीन को खाना खिला देने की। आयत का मतलब तो यही है कि वाललजीना उन लोगों पर, युतीकूनहू जो रोज़ा की सकत रखते हैं, रख सकते हैं, फिदयतुन तआमु मिस्किन, एक मिस्किन को खाना खिला देना है फिदिये में, यानी रोज़ा नहीं रख के अगर किसी मिस्किन को खाना खिला दे रहे, आज के ज़बान में $6 का फिदिया दे दे रहे हैं, तो उनके वास्ते रोज़ा नहीं रखने की इजाज़त है, सिर्फ $6 के फिदिये से उनके रोज़े की भरपाई हो जाएगी, तलाफी हो जाएगी। वाकया भी क्या यही है, इब्तदाए इस्लाम में जब रोज़े का खुगर बनाना था तो उस वक्त में ये दोनों ऑप्शन दिए गए थे, दोनों चॉइस थी कि चाहो तो रोज़ा रख लो, चाहो तो फिदिया दे दो। बाद में फिर जो है ना, इसकी अगली आयत ही आप देखेंगे उसके अंदर ये इख्तियार बाकी नहीं है, उसके अंदर जो है अल्लाह ताला ने फरमाया मन शहीदा मिनकुम शहरा फलयसुम। अब ये फिदिया देने का ऑप्शन तुम्हारे पास रहा नहीं, अब तुम्हारे को जो जो भी रमज़ान का महीना पाएगा उसको उस महीने के अंदर रोज़ा रखना है, जो मुस्तस्ना है उससे उनको फिर अलग से बयान किया, हालांकि इस आयत में बयान किया गया, लेकिन फिर अगली ही आयत के अंदर जो हुक्म दिया गया कि अब से ये रुख्सत तुम्हें हासिल नहीं है, रोज़ा रखने की सख्त रखते हुए भी फिदिया देने की रुख्सत तुमको हासिल नहीं है, तो फिर कोई भी मुस्तस्ना नहीं है, जैसा कि अभी मुसाफिर को इस्तस्ना दिया गया था और मरीज़ को रुख्सत दी गई थी, क्या उनको भी रुख्सत हासिल नहीं है, तो फिर उनका अलग से जिक्र किया गया, नहीं उनको भी उनको रुख्सत अभी हासिल है, तो मरीज़ और मुसाफिर ये दोनों उससे मुस्तस्ना है। और शरई उज़्र जिनको होता है, जिन ख़वातीन को, वो भी ज़ाहिर है हदीस की वजह से, वो भी इससे मुस्तस्ना है। फमन तत्वा खैरन फहुआ खैरुल्ला, असल तो मिस्किन ये वाललज़ीन युतीकुनहु फिदयतुन तआमु मिस्किन का जो हुक्म था, फिदिया दे देना, फिदिये की एक ख़ास मकदार शरीयत में मुतय्यन की गई, आधा सा गेहूँ है या एक सा खजूर वगैरह वगैरह तफासिल जो है, तो वो जो मुतय्यन मकदार है वही मुतय्यन मकदार देना उसके लिए किफ़ायत करता था शुरू इस्लाम में। उसके बाद फरमाया फमन तत्वा खैरन, जो बढ़कर दे, आधा सा देना है तो एक सा गेहूँ दे दे, एक सा खजूर देना है तो दो सा खजूर दे दे, फ़हुवा खैरुल्लाह, बेहतर है उसके लिए। जाहिर सी बात है जिस मकसद के लिए ये काम करवाया गया, ये ऑप्शन दिया गया, फिर सदका दिलवाया गया, जाहिर मुसलमानों की हालत उतनी कमज़ोर थी ना, जब माली एतबार से मुसलमान तंग दस्त थे, मुसलमानों के पास उतनी वसत नहीं थी, तो अब रोज़े का बदल फिदिया मुकर्रर करके मुसलमानों के लिए माली एतबार से वसत का सामान किया गया, जब मकसद ही वो है तो फिर फमन तत्वा खैरन फहुवा खैरुल लहू की तरगीब भी है कि ज्यादा से ज्यादा दो तो बेहतर है, फिर देना ही है तो। वान तसूमु खैरुल लकुम इन कुंतुम तालमून, फिर आगे फरमाया कि देखो इख्तियार तो तुमको दोनों बातों का दिया गया, रोजा रखने का भी और नहीं रखने का भी, उसके बजाय फिदिया दे देने का भी, लेकिन रोजा रख लेना ही ज्यादा बेहतर है तुम्हारे वास्ते, इन कुंतुम तालमून, अगर तुमको इल्म हो, क्योंकि ये रमजान का महीना जाहिर है 11 महीने और तो होता नहीं है, तो ये जो बरकतें हैं रोजे की, फिर एक रमजान का अगर रोजा छूटा तो साल भर भी क्या, जिंदगी भर रोजा रखे तो भी ये बरकतें हासिल नहीं हो सकती हैं। अलगरज यहाँ जो जो चीज़ खलजान की हो सकती है, या किसी खुद से तफसीर करने वाले की, या मुश्तहिदाना जहन तफसीर में बिना पढ़े रखने वालों के लिए हो सकती है और उनसे साबिका पेश आने की सूरत में जहन में रखने की है, वो ये कि वह अल्लज़ीन युतीकूनहु फिदयतुन तआमु मिस्किन का जो हुक्म है ये मनसूख है, वअल्लज़ीन युतीकूनहु फिदयतुन तआमु मिस्किन वाला जो हुक्म है कि रोज़ा रखने की ताकत होते हुए भी फिदिया देने की इजाज़त है, यह हुक्म शरीयत इस्लाम में अभी मनसूख है। नासिख क्या है, यानी किस दलील से हम ये कहते हैं कि वो मनसूख है और उसकी जगह कोई दूसरा हुक्म आया, उसके लिए है अगली आयत जो भी पढ़ी गई, और फिर पढ़ते हैं हम कि रमज़ान का महीना वो है जिसमें कुरान उतरा है, और कुरान क्या चीज़ है, हुदल लिन्नास, लोगों के लिए हिदायत का इसमें सामान है, और वो बय्यिनात मिनल हुदा, हिदायत के, वल्फुरक़ान हक व बातिल के फ़र्क का फ़र्क करने की रोशन राहें हैं ये, फमन शहीदा मिनकुम शहरा फलयसुम, ये आयत है नासिख, ये टुकड़ा, जो अब रमज़ान के महीने को पाए वो उसमें रोज़ा रखे, ये आयत नासिख है। फमन शहीदा का जो हुक्म है रमज़ान को पाए, ये पाना तीन तरह से होता, एक आदमी खुद चांद देख ले, दूसरा हमने तो चांद नहीं देखा शिकागो वालों ने, दूसरे लोगों ने बताया, बड़ी तादाद ने, जितनी तादाद का एतबार है, जितने ज़्यादा लोगों का एतबार है उतने लोगों ने शहादत दी कि हमने चांद देखा है, दूसरों की बड़ी जमात की तस्दीक से साबित हुआ कि चांद नज़र आया, तीसरा चांद तो नज़र नहीं आया अलबत्ता शाबान के 30 के 30 दिन मुकम्मल हो गए, ये तीन सूरतें हैं। اب اس کے بعد شعبان کے 30 دن مکمل ہونے کے بعد یا خود چاند دیکھنے کے بعد یا بڑی تعداد میں شہادت ملنے کے بعد جو مہینہ آتا ہے شعبان کے بعد اس کے اندر روزہ رکھنا ہے. فل یسوم ہو امر کا سیدھا ہے, وجوب کے واسطے ہے, اب سب کے اوپر ضروری ہو گیا. جو بھی شریعت کے دوسرے احکام کا مکلف ہے وہ اس کا بھی مکلف. پھر کوئی مستثنا ہے اس سے یا نہیں ہے, پھر دہرایا گیا ہاں مستثنا ہے. امن کان منکم مریضاً او علی سفر فعدت من ایام اخر, بیمار اور مسافر ابھی بھی ان کو رخصت حاصل ہے. یرید اللہ بکم الیسر, ظاہر سی بات ہے کہ یہ اللہ تعالیٰ حکم پابند کر بھی رہے ہیں اور رخصتیں دے بھی رہے ہیں. یہ منشا کیا ہے؟ بولے یرید اللہ بکم الیسر, آسانی چاہتے ہیں. اسی لیے 11 مہینے کے روزے نہیں رکھے, 12 مہینے کے روزے نہیں رکھے, 1 مہینے کے رکھے. اسی لیے جو معذور ہیں, جو بیمار ہیں, ان لوگوں کو, ان لوگوں کے اوپر جو ہے اللہ تعالیٰ نے روزوں کو فرض نہیں فرمایا, ان کو فدیہ کی بھی گنجائش دے دی. ولا یرید بکم العسر, تنگیاں نہیں چاہتے. اگر تنگیاں چاہتے تو اور سختیاں اس کے اندر ہو سکتی تھی. بات چیت کا روزہ بھی ہو جا سکتا تھا کھانے پینے کے ساتھ ساتھ, 12 مہینے کے روزہ ہو جا سکتے تھے. رمضان بیماروں کو بھی رخصت نہیں مل سکتی تھی, مسافروں کو بھی رخصت نہیں مل سکتی تھی. اور پھر بعد میں جو قضا کرنا پڑتا, اگر کسی وقت کسی سے قضا ہو گیا تو جو قضا کرنا پڑتا اس کو بصورت قضا بھی کفارہ لازم کر دیا جا سکتا. تو بہت سی شکلیں ہو سکتی ہیں, لیکن اللہ نے نہیں کی. کیوں؟ لا یرید بکم العسر, تنگی نہیں چاہتے. ولتکملوا العدۃ, اور تاکہ تم گنتی کو پورا کرو. یہ گنتی پورا کرنا پھر وہی ہے, یا تو آپ 29 پہ پہنچنے کی, 29 رمضان ہونے کے بعد چاند نظر آ گیا, گنتی پوری ہو گئی, 29 روزے ہوں گے لیکن ثواب اللہ 30 کا دیں گے. یا 29 کے بعد ہم نے تو چاند نہیں دیکھا, ایک بڑی جماعت نے بتایا کہ ہم نے اپنے علاقے میں چاند دیکھا ہے. اور یہ دونوں مقامات, خبر دینے والے اور خبر سننے والے, دونوں حکم کے اعتبار سے ایک مطلع سمجھے جاتے ہوں. ایک جگہ کے رہنے والے جہاں کا رویت وغیرہ کے اندر ایک مقام کا اعتبار ہوتا ہے وہ ہوں, یا پھر 30 کے 30 رمضان کے پورے روزے اور دن وہ ہو جائیں, مکمل ہو جائیں. تو بولے تکمل العدہ, عدت مکمل ہو جائے گنتی. ولتکبروا اللہ علی ما ہداکم ولعلکم تشکرون, پھر اس کے بعد صبح صبح یکم شوال کو تم کو تکبیر کہتے ہوئے عید, نماز عید پڑھنا ہے. نماز عید کے اندر کتنی تکبیریں ہیں, خطبے کے اندر کتنی تکبیریں ہیں, اور پھر نماز عید کو جاتے ہوئے تکبیریں ہیں, واپس آتے ہوئے تکبیریں ہیں. لتکبروا اللہ علی ما ہداکم ولعلکم تشکرون, تاکہ تم اللہ کا احسان مانو. یہ روزے رکھ کے ہم کو اللہ پہ احسان نہیں کرنا ہے. اللہ نے روزوں کو ہمارے لیے ہدایت کا, ہمارے لیے مغفرت کا, ہمارے لیے برکت کا, دنیاوی اور دینی, ظاہری اور باطنی, جسمانی اور روحانی, ہر اعتبار سے اللہ نے اس کو ہمارے لیے برکت کا ذریعہ بنایا ہوا ہے. اس لیے ہم کو اللہ کا احسان ماننا ہے کہ ہماری زندگیوں کے اندر پھر سے ایک بار یہ رمضان آ گیا ہے. یہ کچھ مختصر سے احکام روزے کے حوالے سے بیان ہوئے ہیں, اور اسی طرح فدیے کے حوالے سے کہ جو معذور ہیں, ایسے معذور ہیں کہ روزہ نہیں رکھ سکتے اور بعد میں بھی ان کے کوئی روزہ رکھے جیسی حالت ہونے والی امکان نہیں ہے کہ بعد میں روزہ رکھ سکیں گے, تو ایسے لوگوں کو پھر فدیہ دینے کی اجازت ہے. اور 30 کے 30 روزوں کا فدیہ بھی ایک ساتھ دیا جا سکتا ہے, اور ضروری نہیں ہے کہ 30 روزے مکمل ہونے کے بعد دیے جائیں, بلکہ پہلے ہی یکم رمضان کو یا رمضان سے پہلے ہی اگر کوئی فدیہ دینا چاہتا ہے تو اس کو بھی فدیہ دینے کی اجازت ہے. شکاگو کے اعتبار سے فدیہ کی جو مقدار بنتی ہے وہ $6 ہے. دوسرے اور بعض علاقوں میں جہاں گرانی مہنگائی ہو گئی ہے, وہاں کسی جگہ $7-7 بھی ہے. تو ہر جگہ کا اپنا جو فدیہ کی مقدار ہے اس کو ذہن میں رکھیں. اور فدیہ دینے والوں کو جو حکم ہے وہ فمن تطوع خیرا فهو خیر اللہ, کہ زیادہ دے تو بہتر ہے, فدیہ ہی دینا ہے تو زیادہ دے تو بہتر ہے, اس حکم کے اندر بھی بڑھ چڑھ کے حصہ لینا چاہیے. گیہوں کا بھی ایک نصاب ہے, کشمش کا بھی ایک نصاب ہے, کھجور کا بھی ایک نصاب ہے, جو کا بھی ایک نصاب ہے. تو گیہوں کا جو نصاب ہے وہ سب سے کم ہے, یعنی اس سے کم آپ نہیں دے سکتے, اتنا تو دینا ہے. زیادہ کی کوئی حد نہیں ہے, لیکن آپ اگر نصاب کے تھرو چلنا چاہتے ہیں تو دیکھ لیں کہ ایک سا کھجور, یعنی سوا تین کلو کھجور, ایک سا کھجور کا مطلب ہوا 3.25 کلو کھجور, اور ایسے ہی 3.25 کلو کشمش, 3.25 کلو جو, اس کی جو قیمت بنتی ہے وہ مسکینوں کو دیں. اور اگر اس کے ذریعے سے دینی اداروں کی خدمت ہو سکتی ہو تو وہ بھی کر دیں, کیونکہ وہاں پر دوگنا اجر ہے, ایک تو اپنی ادائیگی زکوٰۃ کا, ادائیگی صدقات کا, اور دوسرا اشاعت و حفاظت دین وغیرہ کا. اور پھر وہاں پر جس مصرف میں وہ پہنچتا ہے وہ مصرف بڑا ہی عمدہ مصرف ہوتا ہے, ویسے مصرف کی تلاش کرنے کا حکم ہے. تو اگر ہم کسی ایسی جگہ دیتے ہیں جو بغیر تلاشی ہم کو مل جاتا ہے تو ظاہر سی بات ہے بہت ہمارے لیے بہت اچھی بات ہے. تعالیٰ ہم سبوں کے لیے علم صحیح ہی کو سیکھنا اور امر مقبول کو سیکھنا آسان فرمائے. سبحان اللہ وبحمدہ, سبحان اللہ وبحمدہ, ماشاءاللہ.